نوشتن 16 سی کچھ سوالات باقی تھے، پیشتر اس کے کہ ہم روٹین کی گفتگو شروع کریں، ان سوالات کو اگر نمٹا لیا جائے. سوال، انسان کے اندر شعور اور لاشعور کیا کردار ادا کرتا ہے، اس کے اثرات ہماری سوچ پر کیا مرتب ہوتے ہیں. جب ہماری سوچ شعور اور لاشعور سے متاثر ہوتی ہے تو اس کے اثرات ہمارے عمل پر کیا پڑتے ہیں. اللہ تعالیٰ نے انسانی ذہن کو بے پناہ قوتیں عطا فرمائی ہیں، اور انہیں ہم تین جہتوں میں، تین ڈائمنشنز ہیں، ایک قوت تخیل، ایک قوت ادراک، قوت حافظہ. دراصل یہ دونوں اصطلاحیں شعور اور لاشعور نفسیات کی اصطلاحیں ہیں. قوت ادراک کو نفسیات نے شعور کا نام دیا ہے، اور قوت حافظہ کے ایک حصے کو لاشعور. قوت حافظہ کی بھی آگے پھر دو حصے ہو جاتے ہیں، ایک مختصر المیاد یادداشت اور ایک طویل المیاد یادداشت، شارٹ ٹرم میموری اینڈ لانگ ٹرم میموری. پھر لانگ ٹرم میموری کے آگے ایک پروسیس ہے، اس پروسیس میں جو یادیں چل جائیں تو غیر آسودہ خواہشات ہماری، غیر آسودہ سوچیں، اگر خواہشات زیادہ ہیں، بہت اسٹرانگ ڈیزائرز ہیں اور وہ غیر آسودہ ہیں، وہ پوری نہیں ہوئی ہیں، تو لانگ ٹرم میموری کے کسی ریموٹ کارنر میں جب وہ جا کے بس جاتی ہیں تو ہم اسے لاشعور کے نام سے یاد کرتے ہیں. شعور، جیسے میں نے عرض کیا کہ قوت ادراک کا نام ہے، اور قوت ادراک میں عقل، فہم، لاجک، دلیل، یہ سب چیزیں کام کر رہی ہوتی ہیں. ہم کسی چیز کو پرکھتے ہیں تو اسے یا تو ہم لاجک پر پرکھتے ہیں، دلیل پر پرکھتے ہیں، سائنس کی کسی تھیوری پر پرکھتے ہیں، کسی قانون اور کلیے کے تحت اسے پرکھتے ہیں، اور اس کے بارے میں جو ہمارا ذہن فیصلہ صادر کرتا ہے کہ یہ فلاں چیز فلاں ہے، یہ ہو سکتا ہے، یہ نہیں ہو سکتا، اس کو یوں کیا جائے، اس کو یوں نہ کیا جائے، یہ سب شعور کے تحت آتے ہیں. یوں کہیے کہ دماغ کا وہ حصہ جو انفلوئنسز ڈرا کرتا ہے نالج سے اور پھر کچھ فیصلہ کرتا ہے، وہ شعور ہے. اور لاشعور ہماری ان سوچوں اور ان خواہشات سے انفلوئنسز ڈرا کرتا ہے جو کسی وجہ سے غیر آسودہ رہ گئیں. اس کی میں ایک مثال آپ کو دے سکتا ہوں. ایک بچہ ہے جس کے پیرنٹس کی مالی حالت کچھ زیادہ قابل رشک نہیں ہے، وہ اپنے دوسرے ساتھی بچوں کو کھلونوں سے کھیلتے دیکھتا ہے لیکن اس کے ماں باپ اسے کھلونے خرید کر دینے پر قادر نہیں ہیں. وہ بچے کو صبر کی تلقین کرتے ہیں، بچہ صبر کر لے گا، ماں باپ بچے کو بہلا لیں گے، اس کی توجہ وہاں سے ہٹا لیں گے، لیکن بچے کی اس کھلونے سے کھیلنے کی خواہش اتنی شدید ہے کہ وہ صبر تو کر لے گا لیکن وہ خواہش اس کی قوت حافظہ کے کسی ریموٹ کارنر میں جا کے جم جائے گی، جسے ہم لاشعور کہتے ہیں. جب وہ بچہ خود اپنے ریسورسز پیدا کرنے کے لائق ہو جائے گا، کمانے کے لائق ہوگا، تو اس کے اندر دو ریئیکشنز پیدا ہوں گے، یا تو اپنے پاس وہ ریسورسز، وہ وسائل آتے ہی ایسے کھلونے لا کے سجا لے گا، اگر اس کی تعلیم اور اس کی تربیت نے उसे इस बचकाना हरकत से रोके रखा, तो जब उसकी अपनी औलाद होगी तो अपने अपने बच्चों के लिए वही खिलौने जो वो खुद खरीदना चाहता था वो ला के अपने बच्चों को दे देगा, खा वो खेलने के लायक हों या इस काबिल अभी ना हुए हों, लेकिन फौरी तौर पर ला के दे देगा। ये उसकी लाशौर की ख्वाहिश है जिसने उसके अमाल को मुतासर कर दिया, उसके अफाल को मुतासर कर लिया है। बचपन में स्कूल में उसके साथी उससे ज्यादा ताकतवर हैं, या अगर माँ बाप ने बच्चे को बहुत दबा के रखा है कि ये ना करो ये ना करो ये ना करो, तो उसकी पर्सनालिटी दब गई है। माँ बाप सख्त हैं, उसे बच्चे को बहुत सख्त पनिश करते हैं, नतीजे के तौर पर बच्चा डर गया है मार से, जबर से उसके डर बैठ गया है कि जबर खौफनाक चीज है, उसकी पर्सनालिटी खत्म हो जाएगी। नतीजा ये है कि उसका जो कोलीग अगर कोई उसके साथ ज्यादती करता है तो ये फौरन सरेंडर कर देगा, सबमिशन में चला जाएगा। ये उसके बचाव का एक तरीका है, दिल से उसने सबमिट नहीं किया। नतीजा ये है कि जब वो टीवी पर कोई फिल्म देखेगा, मैं बहुत छोटी उम्र की बात कर रहा हूं, उसके अंदर किसी शख्स को बहुत ताकतवर हालत में दिखता है तो उसे वो आइडियलाइज कर लेगा, वो ख्यालों में उसके वो आइडियल बैठ गया है। अब ये खौफ जो माँ बाप ने उसे मारपीट की है कि बुरी चीजों से रोकने के लिए जबर का इस्तेमाल किया है, वो खौफ उसके लाशौर में जाके बैठ जाएगा। जब वो बड़ा होगा तो लोगों के सामने खड़ा हुआ होता हुआ डरेगा, मीटिंग्स के अंदर खा उसके ख्यालात कितने ही बुलंद क्यों ना हो, वो अपने ख्यालात के इजहार से हिचकिचाएगा, उसके अंदर वो जुरत नहीं होगी। किसी भी शख्स को उसके मुंह पर सच बात कहता हुआ घबराएगा क्योंकि उसके अंदर जुरत नहीं है। लेकिन लाशौर के अंदर उसकी एक चीज बैठी है कि मेरा कोई इतना मजबूत सहारा हो जो मेरी जगह उससे इंतकाम ले सके, मजबूत लोगों से। तो उसके अंदर ये ख्वाहिश पैदा होगी कि वो बहुत दुलेर और ताकतवर लोगों को अपना दोस्त बनाएगा, उसका उनका सहारा ढूंढेगा, असला और गन्स वगैरह का शौकीन होगा वो, क्योंकि वो समझता है कि इसके जरिए मैं दूसरों को ओवर पावर कर लूंगा। ये लाशौर है जो उसकी जिंदगी के अंदर ये खेल खेल रहा है। मैं ज़ाती तौर पर यह समझता हूं कि लाशौर शौर से ज्यादा जरूरी है, क्योंकि शौर के असरात इंसानी जिंदगी पर देखे जा सकते हैं, प्रिडिक्ट किए जा सकते हैं। एक साइंटिस्ट है, उसका शौर उससे क्या हरकत करवाएगा वो हम प्रिडिक्ट कर लेंगे, उसकी पेशगोई कर लेंगे, उसको एंटिसिपेट हम कर लेंगे। लेकिन लाशौर को हम स्टडी नहीं कर सकते कि किसी शख्स का बचपन, ऐसा दौर जब वो बेबस था, वो किन हालात में गुजरा है, उसके दिल में क्या क्या ख्वाहिशात पैदा होती थी जिनको वो पूरा नहीं कर पाया, वो सब ख्वाहिशात उसकी जिंदगी के रुख मुतय्यन कर देंगे। कुछ शख्सियतें सैडिस्ट होती हैं, अजियत पसंद, दूसरों को जहनी या जिस्मानी अजियतें देकर खुश होते हैं। किसी शख्स को जब वो जिस्मानी अजियत देते हैं उसकी चीखों से महजूज होते हैं, किसी शख्स को जहनी तकलीफ देके उसे दुख में देख के वो हज उठाते हैं उससे। इंसान के इस रवैये के डांडे भी लाशौर से जा मिलते हैं। ये लाशौर है जो बचपन में उनके साथ जबर हुआ है और उसको बड़े होने के बाद अपनी ताकत का एहसास हो गया कि मैं ताकतवर हूं, मार नहीं खाऊंगा, तो उसके अंदर ये रवैये पैदा हो जाएंगे। कुछ लोग मसाकिस्ट हो जाते हैं, वो अजियत लेके खुश होते हैं, उसके ताल्लुक भी लाशौर से है। लेकिन ये सब चीजें प्रिडिक्टेबल नहीं है, इसलिए मैं कहता हूं कि लाशौर शौर से ज्यादा ताकतवर है, बड़े गैर महसूस तरीके पर इंसानी जिंदगी के रुख मोड़ता है, اس کے رویوں پر اثر انداز ہو جاتا ہے. یہ سوال کا اگلا حصہ تو اصل میں اسی کا یہی ہے کہ جب ہماری سوچ شعور اور لاشعور سے متاثر ہوتی ہے تو اس کے اثرات, جیسے میں نے عرض کیا کہ انسان گورن ہی دو چیزوں سے ہو رہا ہے, شعور اور لاشعور, وہ تو مسلسل اس کے اثرات ڈرائیو کرتا ہے وہاں سے اور اسی کے تحت وہ عمل کرتا ہے. اگر کسی شخص کے لاشعور کو آپ نے ٹھیک کرنا ہے تاکہ اس کی زندگی بیلنسڈ ہو جائے, تو اس کے لیے آپ کو کئی ایک سٹنگز ایسے شخص کے ساتھ کرنا ہوں گی اور اسے اکسا کر بولنے پر مجبور کر دیں گے, اور پھر اس کے بعد اسے بہت پیشنٹ ہیئرنگ دیجیے, انٹرپٹ نہ کیجیے جب وہ بول رہا ہے, خاموشی سے اسے سنتے رہیے, اس کے بچپن کو کریدتے رہیے, خاص طور پہ اس کی وہ عمر جب وہ سال ایک سال سے لے کے چار سال کی عمر تک کے تین سال ہیں اس کے, یہ تین چار سال بہت اہم ہیں, اس کو کھنگالیے, کریدیے بار بار اور اسے بولنے پہ مجبور کریں. جب وہ گفتگو کر رہا ہوگا تو اس کا تمام بچپن آپ کے سامنے کھل جائے گا, اس میں سے پک کر لیجئے کہ کون سی ایسی چیزیں ہیں جو اسے ہانٹ کر رہی ہیں اور اس کی موجودہ زندگی امبیلنس ہے, ان کو پکڑ کے اسے کاؤنٹر کر دیں. اب ایک لمبا لانگ ڈاؤن پروسیس ہوگا, اٹ مائٹ ٹیک اباؤٹ 6 months 7 months, بٹ الٹیمیٹلی اٹ ول ہیپن دیئر. انہی صاحب نے کسی غیر ملک سے ایک سوال اور, کیا پسند کی شادی جائز ہے؟ اگر والدین نہ مانیں تب بھی جائز ہے؟ دیکھیے اس کے اندر دو چیزیں ہیں, ایک خالصتاً شرعی حکم, خالصتاً شرعی حکم, اللہ نے انسان کو حق دیا ہے کہ وہ شادی کر لے, کیونکہ اسلام کے اندر دو چیزیں بڑی واضح ہیں, ایک تو قبول و ایجاب ہونے والے دلہا اور دلہن کا حق ہے, جب تک وہ اپنی زبان سے قبول و ایجاب نہیں کرتے یا بخوشی کسی صاحب کو اپنا وکیل مقرر کر کے اس کے ذریعے سے قبول و ایجاب نہیں کرتے, شادی ہو نہیں سکتی. نکاح صرف اسی صورت میں جائز ہے جب ہونے والا دلہا اور دلہن خود اپنی زبان سے ایجاب قبول کر لیں, یا دو گواہوں کی موجودگی میں برضا و رغبت کسی شخص کو اپنے بہاف پر وکیل مقرر نہ کر دیں, تو وہ وکیل پھر قبول و ایجاب کا مجاز ہو جاتا ہے, نکاح ہو جائے گا. یہ تو نکاح کا شرعی طریقہ جو اللہ نے بتایا ہے انسان کو. دوسری صورت یہ ہے کہ جب ماں باپ بچے بچے کی شادی کرتے ہیں تو حکم یہ ہے کہ لڑکا اور لڑکی دونوں ایک دوسرے کو دیکھ لیں اور ان سے ان کی پسند معلوم کر لی جائے, آزادانہ پسند. یہ دو اس میں احکامات ہیں, لیکن اس کے ساتھ ساتھ کچھ سنت اور حدیث کی روح سے بھی چیزیں, یہ تو میں نے صرف شرعی چیز بتائی تھی. آپ صلی اللہ علیہ وسلم نے ہم کف رشتوں پر زور دیا ہے کہ ہم پلہ جگہوں پر رشتے کیے جائیں بچے بچیوں کے, چونکہ ڈیٹیل مجھے یاد نہیں رہ گئی, میرے ذہن سے نام نکل گئے ہیں, آپ نے ایک موقع پر ایک ہم پلہ شادی نہ ہونے کی وجہ سے رشتہ توڑوا دیا تھا, ختم کروا دیا تھا. ہم کف یا ہم پلہ شادیوں کی بڑی تاکید فرمائی آپ صلی اللہ علیہ وسلم نے. ہمارے لیے شریعت کے بعد سب سے زیادہ اگر کوئی چیز اہم ہے تو وہ سنت اور حدیث ہے, تو اگر ہم سنت اور حدیث اور شرعی احکامات کو اکٹھا کر لیں تو صورتحال یہ بنتی ہے کہ نہ تو لڑکا لڑکی کو چاہیے کہ وہ ماں باپ کو ایک طرف کر کے اپنی پسند سے شادی کر لیں, اور نہ ماں باپ کو یہ چاہیے के बगैर लड़का लड़की की पसंद को देखे इंडिपेंडेंट फैसले कर लें, तो इसके दरमियान का एक रास्ता निकालना चाहिए शादी के बारे में लड़का लड़की को भी और माँ बाप को भी, और वो है बाहमी मुशावरत और बाहमी रजामंदी। अगर लड़के या लड़की की अपनी कोई पसंद है तो इसमें बुराई नहीं है कोई, मोहब्बत जब तक वो पाकीज़ा है उसमें गुनाह का कोई अंसर शामिल नहीं हुआ तो बहुत पसंदीदा चीज है, वो जुर्म नहीं है। अगर अपनी कोई पसंद या नापसंद है तो माँ बाप को बता दिया जाना चाहिए बड़े खुले लफ्जों में, और माँ बाप पर भी लाजिम यह है कि वो बच्चे बच्ची की पसंद का एहतराम कर लें। अगर ऐसी पसंद है जो नुकसानदेह हो जाए औलाद के लिए तो उनको बिठाकर समझा लेना चाहिए, और अगर वो न समझे तो फिर उनकी पसंद की शादी कर दी जाए। ये एक दरमियानी रास्ता निकालना पड़ता है। ये दो खासे तफसीली सवाल हैं कि मुल्क पाकिस्तान और हिंदुस्तान में आज भी कुछ खानकाहें ऐसी हैं जिनके रूह रवां हयात हैं और काफी तादाद में फकीर हजरात भी हैं। ये सब लोग अच्छे हजरात हैं, अपने मुर्शद से इंतहा का इश्क भी करते हैं, उनको दुनियावी गर्ज भी नहीं होती, उनके रहन सहन में दुनियावी शान और शौकत भी नहीं होती, लोग उनको दुआ का भी कहते हैं, उनकी दुआएं कबूल भी होती हैं, जाहिर तौर पर उनके दिल भी साफ हैं, वह ना तो मस्त और ना ही मजजूब होते हैं, लेकिन नंबर एक जाहिर तौर पर वो नमाज वगैरह नहीं पढ़ते और ना ही शरीयत पर अमल पैरा होते हैं। अगर उनसे पूछा जाए तो कहते हैं कि राज के मामले हैं, बात कहते हैं हम तो जो दम गाफिल सो काफिर के फलसफे पर अमल पैरा हैं, क्या रूहानियत में ऐसा कोई मकाम है या ये मकाम इश्क है। अब इसमें मैं हजरत भाई अजीज बस्तामी रहमतुल्लाह अलैह को कोट करना चाहूंगा इस सवाल के जवाब में। आपने ये फरमाया कि वो शख्स रूहानियत की खुशबू भी नहीं सूंघ सकता जो शरीयत का पाबंद नहीं और सुन्नत पर अमल पैरा नहीं, और उसे अगर एक सुन्नत भी तर्क होती है तो वो रूहानियत की खुशबू को भी नहीं पहुंचेगा। नमाज से मुआफी स्वाय फातरुल अक्ल के और किसी को नहीं है। ऐसा शख्स जो अपने होश हवास से बेगाना हो गया उसके अलावा किसी को माफी नहीं है। मैंने किसी नशिस्त में यहां हजरत पीरान पीर गौसल आजम दस्तगीर साहब जो गौसल आजम के दर्जे पर फाइज हैं उनके एक किस्सा आपसे बयान किया था कि उनके पास एक बार शैतान आके फरिश्ते के रूप में तारफ कराया कि मैं अल्लाह का भेजा हुआ फरिश्ता हूं और रब ताला आपकी इबादत से खुश हुआ और इबादत से खुश होने के इनाम के तौर पर रब ताला ने आपको नमाज की मुआफी दे दी। तो आपने एक लम्हे को सोचा और फौरन लाहौल पड़ी और फरमाया कि दफा हो जाओ यहां से, जिस चीज की मुआफी आप सल्लल्लाहु अलैहि वसल्लम को नहीं हुई तो फिर मैं किस बात की मूल्य हूं। शैतान हंसा और हंसकर उसने कहा कि शुक्र कीजिए कि आपके इल्म ने आपको बचा लिया, वरना मैं आपका जीमान ले जाता। तो आपने दोबारा लाहौल पढ़ी और कहा कि दूर हो जा मर्दूद यहां से, मुझे मेरे इल्म ने नहीं मेरे रब ने बचाया है। तो नमाज की मुआफी किसी को नहीं, ये तो एक सीधा सा शरई मसला है, लेकिन बसा औकात हो ये जाता है कि नमाज के टाइम काफी खुले हैं, जैसे जोहर की नमाज जवाल का वक्त खत्म होने से लेके असर की अजान होने तक जोहर का टाइम रहता है। कुछ फकीरों के यहां अपने पास आने वालों का एहतराम, मेहमानों का एहतराम बहुत होता है, वो एहतरामन अपने मेहमान से ये नहीं कहते कि मैं नमाज पढ़ाऊं, بلکہ وہ گھڑی پر نظر رکھتے ہیں کہ ابھی وقت باقی ہے، میں اگر مہمان کے چلے جانے کے بعد نماز ادا کروں گا تو بھی آن ٹائم ہوں گا، تو وہ ظاہر نہیں ہونے دیتے کہ انہوں نے نماز پڑھنی ہے. نتیجہ یہ ہے کہ جب ان کا مہمان اٹھ کر چلے جاتا ہے تو نماز ادا کر لیتے ہیں، چونکہ وہ وقت کے اندر نماز پڑھتے ہیں تو ان کی نماز قضا نہیں ہوتی. اسی طرح عصر کا نماز کا ٹائم سورج کے غروب ہونے سے 5 منٹ پہلے تک رہتا ہے. وہ آدمی اگر سورج کے غروب ہونے سے 5 منٹ پہلے بھی نماز ادا کر دے تو عصر کی نماز آن ٹائم ہو جائے گی اس کی. کچھ فقیروں کا یہ رویہ رہا ہے اور ہے اب بھی. دوسری چیز یہ ہے کہ کچھ لوگ اپنے پاس آنے والے لوگوں کو، چونکہ وہ مہمان ہیں، تو اتنی اہمیت دیتے ہیں کہ بعض اوقات وہ نماز قضا ہو جاتی ہے اور قضا نماز ادا کر لیتے ہیں. کیونکہ وہ یہ سب کام خاموشی سے کرتے ہیں تو دیکھنے والے کو، جو اسے ڈسٹینس سے دیکھ رہا ہے، یہ اندازہ نہیں ہوتا کہ انہوں نے نماز پڑھی، تو ہم یہ سمجھتے ہیں کہ شاید وہ نماز ادا نہیں کر رہے. ایک صورت یہ بھی ہوتی ہے. تو ہم کسی شخص کے بارے میں بدگمان نہ ہوں جب تک کہ ہمیں پوری طرح یقین نہ ہو جائے کہ وہ شخص واقعی نماز سے بھاگا ہوا ہے. پھر بھی ہم اس سے نفرت نہیں کر سکتے، ہم اسے برا بھلا نہیں کہہ سکتے، اسے لوگوں کے درمیان بدنام نہیں کر سکتے یہ کہہ کے کہ وہ تو نماز ہی نہیں پڑھتا، وہ کہاں کا اچھا انسان. ہم صرف اس کے لیے دل میں دعا کر سکتے ہیں کہ یا پروردگار، اس شخص کو جس میں اتنی خوبیاں تم نے رکھی ہیں اسے یہ توفیق بھی بخش دے کہ وہ نماز کا پابند ہو جائے، لیکن کسی اور سے اس کا ذکر کیے بغیر، تاکہ کسی کی توہین نہ ہو، کسی کی پوزیشن لوگوں کے درمیان خراب نہ ہو. یہ مسلمان کی شان ہے کہ وہ کسی شخص کی توہین نہیں کرتا، کسی کی عزت سے نہیں کھیلتا. ہو اس کا خیال ضرور رکھا جانا چاہیے. ان کا دوسرا سوال ہے کہ روحانیت کی پرانی کتب یا وظائف کی پرانی کتب میں چند مقامات پر رجال غیب کا لفظ استعمال ہوا ہے. بعض جگہوں پر رجال غیب کے بارے میں کچھ نقشہ جات بھی بنائے ہوئے ہیں. بعض صاحب حیات عمر رسیدہ بزرگ حضرات بھی کبھی کبھار اس لفظ کا نام لیتے ہیں، لیکن آج کل کے مولوی اور پیر صاحبان کو جب اس کے بارے میں سوال کیا جاتا ہے تو وہ خاموش ہیں. عرض ہے کہ آپ رجال غیب کے بارے میں مکمل تفصیل روشن ڈالیں کہ وظائف روحانیت میں ان کا ایک مقام ہے، وہ کون حضرات ہیں، کس طرح ان کو یہ مقام ملتا ہے. اور بعض بزرگ حضرات تو یہاں تک کہتے ہیں کہ اگر رجال غیب کے بارے میں صحیح طور پر پتہ نہ ہو تو آپ چلا جات کی برکات حاصل نہیں کر سکتے. جب ان کو کہا جاتا ہے کہ ان کے بارے میں سمجھا دو تو جواب ملتا ہے کہ ابھی وقت نہیں آیا. اس کے سلسلے میں میں یہ تو نہیں کہوں گا کہ اس کا وقت نہیں آیا یا سمجھایا نہیں جا سکتا، سمجھا دینا کوئی مسئلہ نہیں ہے، لیکن ہمارے یہاں مینجمنٹ میں ایک چیز کہی جاتی ہے کہ اپنے سٹاف کو صرف اتنی معلومات دیں جتنی کہ ضروری ہیں. بہت زیادہ انفارمیشن انسان کو کنفیوز کرتی ہے، یہ مینجمنٹ کا ایک اصول ہے. سیدھا پڑھاتے وقت بھی اس بات کا خیال رکھا جاتا ہے کہ اپنے اسٹوڈینٹس کو ہم بہت زیادہ کسی چیز کے بارے میں معلومات فراہم نہ کر دیں کہ وہ معلومات کے جنگل ہی میں گم ہو کر رہ جائے اور اس کا مائنڈ اس چیز کے بارے میں کلیئر نہ ہونے پائے. ایک زمانے میں میں ایک سال تک برمنگھم یونیورسٹی میں بطور وزٹنگ فیکلٹی لیکچر دیتا تھا کبھی کبھار. تو میری تو خیر مجبوری تھی کہ کوئی میں صاحب علم تو ہوں نہیں اور تعلیم یافتہ ہوں نہیں. وہاں لوگوں نے یہ سمجھا کہ میں شاید دھوکہ ہو گیا ان کو کہ میں کوئی پڑھا لکھا آدمی ہوں، تو انہوں نے پکڑ کے مجھ کو کلاس کے سامنے کھڑا کر دیا کہ ادھر کھڑے ہو کے بولو. ये बात हर एक को अच्छी लगती है कि दूसरे उसको उससे काफी बुलंद समझे जो वो है। तो जब लोगों ने मुझे पढ़ा लिखा जाना तो मुझे बड़ी खुशी हुई, अंदर से नफ्स बड़ा मुतमईन हुआ। तो बावजूद इसके कि जमीर मेरा कह रहा था कि इन्हें बता दो कि तुम अनपढ़ हो, लेकिन वो नफ्स कमबख्त ने मुझे कहने नहीं दिया। तो मैं तो अपनी जहालत छुपाने के लिए जब मैनेजमेंट पर लेक्चर देता था तो वो लतीफा वहां एक सरजद होता था, उसमें फॉरनर्स भी थे जो दूसरे मजहब से ताल्लुक रखते हैं, कुछ हमारे अपने पाकिस्तानी और इंडियन स्टूडेंट्स भी थे। तो अब मैनेजमेंट की तो एबीसी नहीं आती थी मुझे, तो मैं करता ये था कि आप जैसे किसी पढ़े लिखे मेहरबान के पास बैठ गया और उससे थोड़ा सा उसे सुई चुभोई कि वो मैनेजमेंट पर एक आध लफ्ज बोल दे, तो जो एक आध जुमला उसने कहा वो मैं अगली बार जब लेक्चर के लिए खड़ा हुआ तो जुमला तो मैनेजमेंट का दोहरा दिया, और उसके बाद मैं उनको बड़े मजे से मुख्तलिफ किस्से कहानियों में दुनिया की सैर करा देता था। तो साल भर मेरा यूं ही गुजर गया, धोखे देते देते मैं पार कर गया साल। बाद में मेरे पास पाकिस्तान में मसरूफियत बहुत थी तो मैं वक्त नहीं स्पेयर कर पाया। तो मालूम यह हुआ कि वो जो मैं दुनिया भर की लोगों को सैर कराता था मैनेजमेंट के लेक्चर देते देते, उस लायानी गुफ्तगु और यावागोई के नतीजे में मैं वहां के फर्स्ट लाइन लेक्चरर्स में ग्रेड हो गया। तो मैंने उन लोगों से पूछा कि भाई आज तक तो मैंने एक लफ्ज पढ़ाया नहीं, मैं तो चक्करबाजी करता रहा, तो ये ग्रेडिंग में मैं कैसे ऊपर आया, फर्स्ट रैंक में किधर गया। तो मालूम ये हुआ कि जब मैं लेक्चर देता था, फर्ज कर लीजिए कि मैंने मार्केटिंग में प्राइस थ्योरी पढ़ाई या कस्टमर बिहेवियर पढ़ाया, अब वो पढ़ा तो मैं रहा हूं कस्टमर बिहेवियर और प्रोडक्ट से रिलेटेड है वो, लेकिन मैं ह्यूमन साइकोलॉजी में ले गया उनको, क्योंकि वो तो मुझे खुद नहीं आती कि मार्केट बिहेवियर या कस्टमर बिहेवियर क्या चीज है, तो मैं किसी को क्या बताऊंगा। तो मैं ह्यूमन साइकोलॉजी में ले गया कि कस्टमर कैसे बिहेव करेगा, उसके रिएक्शंस किस मौके पर क्या हो जाएंगे, उनको हम कैसे काउंटर कर सकेंगे। तो नतीजा ये होता था कि वो बेचारे स्टूडेंट्स तो गरीब अब इतने समझदार नहीं, वो कहते थे कि ये तो आसान सा काम हो गया है, तो बड़ी आसानी से समझ आ गया कि कस्टमर बिहेवियर होता क्या है, प्रोडक्ट लाइफ साइकिल पढ़ाने लगा तो इंसानी लाइफ साइकिल में लेके चला गया हमको। प्रोडक्ट लाइफ साइकिल तो पढ़ाऊंगा जब तो मुझे आएगा कुछ, तो इंसानी लाइफ साइकिल में डाल दिया हमको, तो उनको इंसानी जिस्म के अंदर जो सेल्स हैं जो खलिये पैदा होते हैं मर जाते हैं, जो मुख्तलिफ टॉक्सिन्स हमारे जज्बों के नतीजे में बॉडी में पैदा होते हैं उसके किस्से में ले गया, मुख्तलिफ केमिकल्स जो हमारी बॉडी रिलीज कर देती है गुस्से के आलम में उसके अंदर में ले गया, उनको ले जाकर उनको पढ़ाना शुरू कर दिया, और इसी तरह आखिर पे एक जुमला बोल दिया कि यही हाल प्रोडक्ट का है। तो ये मालूमात के जंगल में नहीं ले जाएं किसी को, स्टेप बाय स्टेप मैयर डोज से इल्म देंगे किसी को तो उसकी समझ में आता जाएगा। अगर इल्म मैयर डोज में नहीं है तो मालूमात का एक जंगल बनेगा जहां हर इंसान खो जाएगा उसके अंदर भटक जाएगा। ये जो वज़ाइफ है पहले तो इसको हम समझ लें कि वज़ाइफ करते क्यों हैं हम। रब को याद करने का एक तरीका है, जब हम किसी चीज को एक मखसूस तादाद में मखसूस वक्त पर पढ़ते हैं तो वो वजीफा हो जाता है। कुरान के हर लफ्ज के मातहत या कुरान के हर लफ्ज पर फरिश्ते मामूर हैं। अब वो किस लफ्ज के कितने फरिश्ते हैं ये फिर एक लंबी बहस में चले जाएंगे कि किसी लफ्ज का वजन क्या है। जितना ज्यादा वजन का कोई लफ्ज है, जितनी ज्यादा उसकी स्ट्रेंथ है उसके मातहत उतने ही फरिश्ते हैं, या उस लफ्ज पर मामूर उतने ही फरिश्ते हैं। وہ لفظ ان فرشتوں کی روحانی غذا بھی ہے، کیونکہ انہی فرشتوں سے وہ متعلق ہے، اس لیے فرشتے اس لفظ کو سن کے بہت خوش ہوتے ہیں۔ جب کوئی شخص کہیں بیٹھ کے مسلسل وہ لفظ پڑھتا ہے تو فرشتے وہاں ریگولرلی آنے لگتے ہیں، حتیٰ کہ اگر فرض کر لیجئے کہ کوئی شخص شام کو عصر کی نماز کے بعد، ایسی مثال دے رہا ہوں، کہیں کوئی پڑھ نہ لے اسے، یہ الٹ دے گا یہ لفظ جو میں ایسی مثال کے طور پہ کہنے لگا ہوں، کہ اللہ الصمد پڑھ لیا کسی نے، اب وہ پڑھ رہا ہے، تو اس پر جو بہت پاورفل ورڈ ہے، اس پر جو فرشتے معمور ہیں، یہ ان کی روحانی غذا بھی ہے، اس کو سن کر خوش ہوتے ہیں۔ وہ فرشتے ہر روز پھر نماز عصر کے ٹائم پر اس جگہ آ کے بیٹھ جائیں گے۔ جب ہم زیادہ پڑھتے رہتے ہیں اور مانوس ہو جاتے ہیں فرشتے بہت زیادہ، تو خود ہمیں ادراک ہونے لگتا ہے کہ ہمارے ارد گرد کچھ لوگ بیٹھے ہیں۔ وہ فرشتے ہوتے ہیں جن کی روح کی غذا ہے وہ لفظ۔ اگر ہم نہ بھی پڑھیں وہاں بیٹھ کے کسی دن، تو وہ فرشتے اس کے سننے کے لالچ میں از خود اس ٹائم پر آ کے بیٹھ جائیں گے اور کچھ دیر انتظار کریں گے کہ پڑھ رہا ہے یا نہیں پڑھ رہا۔ اور اگر کوئی شخص لمبے عرصے سے پڑھ رہا ہے اسے اور وہ نہ پڑھے، تو مختلف آوازیں پیدا کر دیں گے کہ پڑھو اسے۔ وہ ایک قصہ پیش آ چکا، میں ایک پرائیویٹ انڈسٹریل گروپ کے لیے کام کر رہا تھا، جو دفتر کی طرف سے مجھے ایک گاڑی ملی تھی، وہ جہاز نما کار تھی، بہت کمفرٹیبل، بڑی بہت بڑے سائز کی، ذاتی گاڑیاں بھی تھیں۔ یہ ذاتی گاڑیوں کا ذکر اس لیے کیا کہ اس کا تعلق اس سے بہت ہے۔ تو ہمارے ایک چیف اکاؤنٹنٹ تھے، انہوں نے کہا کہ صاحب آگے عید کی چھٹیاں آ رہی ہیں، اور میں نے اپنی فیملی سے پرامس کیا تھا کہ میں آپ کو عید کی چھٹیوں میں سیر کے لیے لے جاؤں گا، لیکن میری گاڑی چھوٹی ہے، سفر لمبا ہے، فیملی ہے میرے ساتھ، تو آپ کے پاس ذاتی گاڑیاں بھی ہیں، آپ کو زحمت نہیں ہوگی اگر آپ مہربانی فرمائیں تو یہ دفتر سے جو گاڑی آپ کو ملی ہوئی ہے وہ مجھے ادھار دے دیں، تو میں فیملی کو اس میں لے جاؤں گا۔ اوکے فائن، ضرور لے جاؤ۔ تو انہوں نے وہ گاڑی لے لی۔ مسئلہ یہ تھا کہ وہ گاڑی میرے استعمال میں گزشتہ 3-4 سال سے چل رہی تھی، اور میں ٹورس پہ بھی جاتا تھا اس پہ، تو راستے میں اکثر اوقات یہی ہوتا تھا کہ گاڑی میں بیٹھے بیٹھے نماز پڑھی اور وہاں اپنے عبادات بھی کر لیں، تسبیحیں پڑھ لیں۔ تو وہ صاحب گاڑی لے گئے، عید کے نیکسٹ ڈے وہ جا رہے تھے، تو میری دوپہر کی عبادت کا ٹائم ہو گیا۔ اس زمانے میں میں دوپہر کی عبادت 1:30 بجے سے 3 بجے تک کرتا تھا، ظاہر ہے میں تو وہاں تھا نہیں جو عبادت کوئی کرتا، تو چونکہ عید کا نیکسٹ ڈے تھا، وزٹرز بہت تھے، میں گھر میں بھی لیٹ ہو گیا پڑھائی کرتے وقت۔ یہ بات مجھے بعد میں پتہ لگی، کیونکہ نیکسٹ ڈے وہ صاحب واپس لے آیا گاڑی۔ تو بقول ان صاحب کے کہ جو ہی 2 بجے تو گاڑی چل رہی تھی اور خاصی سپیڈ پر تھی، مے بی 120-140 کلومیٹر/آور۔ تو میں چونکہ پچھلی سیٹ پہ بیٹھتا تھا اور لیفٹ سائڈ پہ بیٹھتا تھا، تو پچھلی سیٹ کا لیفٹ سائڈ کا شیشہ، اس پر کسی نے ناک کیا، ٹک ٹک ٹک، تو یہ لوگ حیران ہوئے کہ یہ ناک کون کر رہا چلتی گاڑی میں، تو یہ سمجھے ایسی شاید کوئی آواز آئی ہوگی۔ 5 منٹ کے بعد پھر کسی نے اسی شیشے کو ناک کیا، تو یہ جب 6-7 مرتبہ ہو گیا تو دے ریلائز کہ نہیں یہی شیشہ ناک ہوتا ہے، باقاعدہ پتہ لگتا تھا کوئی آدمی ناک کر رہا ہے۔ تو نیکسٹ ڈے آیا تو مجھے کہنے لگا، سر یہ گاڑی کیا چیز ہے؟ تو میں نے کہا کیوں، کار ہے اور کیا ہے؟ کہ سر ہمارا تو دم خشک ہوا ہے، اس میں دم نکلا ہوا ہے۔ تو میں نے ہوا کیا، تو اس نے کہا کہ جی یہ تو چلتی گاڑی میں کوئی ناک کرتا ہے اس کو۔ تو مجھے ایک دم یاد آیا کہ میں عید کے نیکسٹ ڈے عبادت میں لیٹ ہو گیا تھا، اب چونکہ زیادہ تر اسی گاڑی میں میں دوپہر کے وقت ہوتا تھا اور اسی میں پڑھتا تھا، تو وہ جو فرشتے تھے یا موکل جو بھی آپ کہیے, اب ان کو ان کی روح کی غذا نہیں ملی, جو کہ میں گزشتہ معلوم نہیں کتنے سالوں سے کر رہا ہوں, آج شاید 29 سال گزر گئے اسے پڑھائی کرتے ہوئے. تو انہوں نے نوک کرنا شروع کر دیا. یہ میرے ساتھ گھر میں بھی ہو جاتا, اگر میں کبھی لیٹ ہو جاؤں تو ہنگامہ ہو جاتا گھر میں, تو مختلف آوازیں پیدا ہوتی ہیں, پھر مشکل ہو جاتا. تو یہ اس طرح سے اپنے وقت پر آ کے وہ لوگ بیٹھ جاتے ہیں اور مجبور آپ کو کرتے ہیں کہ پڑھو. اس کا ایک فائدہ یہ بھی ہوتا ہے کہ انسان اگر دنیاوی مصروفیات میں لیٹ ہو رہا ہے تو یہ لوگ آوازیں پیدا کر کے توجہ دلا دیں گے کہ نماز لیٹ ہو رہی, پڑھو فوراً, تو اس کا ادراک بھی ہونے لگتا ہے. اور اگر آپ مسلسل پڑھتے رہیں تو پھر دکھائی دینے لگتے ہیں. اور ایک وقت یہ آتا ہے کہ ان کی مستقل رہائش ہو جاتی ہے. جس کمرے میں انسان پڑھتا ہے اگر وہ خالی ہے تو بھی وہاں بیٹھے ہوتے ہیں مزے سے اور دکھائی دیتے ہیں. اب اس کو آپ رجال الغیب کہہ لیجئے, اس کو موکل کہہ لیجئے, اسے فرشتے کہہ لیجئے, اسے کچھ بھی کہہ لیجئے آپ. تو وظیفہ اس لیے کرنا شروع کیا تھا بزرگوں نے کہ ہم اللہ کی یاد میں محو ہو جائیں اور دنیا سے کٹ جائیں. جب تک وظیفہ ہم پڑھ رہے ہیں تو صرف اللہ کے ساتھ ہماری لو لگی ہو, دنیاوی مسائل نہ آنے پائیں. اسی لیے آپ جو پرانی خانقاہیں ہیں وہاں آپ دیکھیں گے کہ کچھ زمین دوز کمرے ہوتے ہیں, زمین کی کھدائی کر کے تو نیچے, جس کو تہ خانہ فیام میں کہتے ہیں, تہ خانہ ذرا بڑا ہوتا ہے, یہ چلے کے لیے چھوٹے چھوٹے سے حجرے بنا لیے جاتے ہیں زمین سے نیچے. اس کا مقصد یہ ہوتا ہے کہ زمین کے اوپر بیٹھ کے جو آپ عبادات کریں گے تو اس میں ارد گرد کی آوازیں, آنے جانے والے, ان کی پاؤں کی چاپ انسان کو ڈسٹرب کرتی ہے تو رب کے ساتھ پوری طرح لو نہیں لگا پاتا. تو زمین کے نیچے جا کے عبادت کرتے ہیں کہ ارد گرد کے ماحول کی آوازیں ہمیں پریشان نہ کریں. اس کے برعکس کچھ لوگ ایسے بھی ہیں کہ وہ عبادت کی ابتدا تو اسی طرح کرتے ہیں کہ تنہائی میں بیٹھ کے لوگوں سے کٹ کے وہ عبادت کرتے ہیں. جب ان کے کانسنٹریشن بہت بہتر ہو جاتی ہے تو پھر وہ اپنی کانسنٹریشن کو آزمانے کے لیے کہ ہم اللہ کے ساتھ کس درجے کی لو لگا سکتے ہیں, وہ لوگوں کو کہتے ہیں کہ جب ہم وظیفہ کر رہے ہوں تو ہمارے پاس قریب بیٹھ کے تم لوگ باتیں کرنا. تو وہ یہ دیکھتے ہیں کہ ان لوگوں کی باتوں سے ہماری توجہ بڑھتی ہے یا نہیں بڑھتی. جب وہ یہ مشق کر لیتے ہیں کہ ان کے قریب بیٹھے ہوئے دو انسانوں کی گفتگو انہیں ڈسٹرب نہیں کرتی تو پھر ان سے وہ ریکویسٹ کرتے ہیں کہ جب ہم وظیفہ پڑھیں تو تم بیٹھ کے بلند آواز میں شور مچاؤ ہمارے پاس. تو یوں وہ پریکٹس کرتے ہیں کہ اس شور میں بھی وہ دنیا سے کٹ کے اللہ کے ساتھ لو لگا لیں. اور آخری سٹیج ان کی یہ ہوتی ہے کہ وہ لوگوں سے کہتے ہیں کہ جب ہم وظیفہ پڑھ رہے ہوں تو بالکل ہمارے پاس بیٹھ کے ڈھول بجاؤ تاکہ ہماری کانسنٹریشن ختم نہ ہوں.